أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين إياك نعبد وإياك نستعين اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين هل أتاك حديث ضيف إبراهيم المكرمين إذ دخلوا عليه فقالوا سلاما قال سلام قوم منكرون فراغ إلى أهله فجاء بعجل سمين فقربه إليهم قال لا تاكلون سورة الزاريات آيات 25 تا 28 جو سسلانہ آیوک ہے کہ دن بہت قریب آ گئے ہیں اور یہ وہ عالمی یہ وہ سالانہ جلسہ ہے جو ایک عالمی نوعیت اختیار کر چکا ہے. سب جلسے بہت اچھے ہوتے ہیں, محض اللہ کی خاطر دور دور سے لوگ اکٹھے ہوتے ہیں, بہت سے فوائد باہمی محبت کے ذریعے بھی بڑھتے ہیں اور دیگر روحانی اور آسمانی برکات بھی بکثرت نازل ہوتی ہیں. جرمنی کا جلسہ بھی بہت غیر معمولی نوعیت اختیار کر چکا ہے, کینیڈا کا بھی اپنا رنگ رکھتا تھا, امریکہ کا بھی. دور دور سے مہمان آتے ہیں اور ان سے مل کر محبتیں تازہ ہوتی ہیں, پرانی یادیں پھر زندہ ہو جاتی ہیں اور آئندہ کے لیے گویا زاد راہ مل جاتا ہے. بعض جلسے ایسے ہیں اتنا روحانی ذات چھوڑ جاتے ہیں, ایسی غذا پیچھے چھوڑ جاتے ہیں کہ سارا سال یادوں میں ان کو کھایا جاتا ہے اور وہ ختم نہیں ہوتی. مگر یو کے یعنی یونائٹڈ کنگڈم کا جو جلسہ ہے اس کی اپنی ایک شان ہے. اس کثرت سے دور دراز سے مشرق و مغرب شمال و جنوب سے دنیا کے کسی جلسے میں لوگ اس طرح اکٹھے نہیں ہوتے جیسے انگلستان کے جلسے میں آتے ہیں. اس لیے اس پہلو سے اسے ایک مرکزیت حاصل ہو گئی ہے اور وہ آتے ہیں جن کا انتظار رہتا ہے. بعض چہرے دیکھنے کو آنکھیں ترستی ہیں, خاص طور پر اپنے مظلوم بھائی, مظلوم بہنیں, مظلوم بچے جو پاکستان سے آتے ہیں. اترے ہوئے دکھے ہوئے چہرے آتے ہیں تو سلسلہ اٹھتے, نئی زندگی نئی تازگی پیدا ہوتی ہے, خوشیاں بھی لاتے ہیں غم بھی لاتے ہیں اور بیک وقت ایسی کیفیت میں وقت گزرتا ہے کہ اس کا بیان ممکن نہیں. لیکن جلسے کی عادت یہ ہے کہ مدتوں انتظار کراتا ہے, راہ دیکھتے چلے جاتے ہیں, جب آتا ہے تو اس طرح گزر جاتا ہے جیسے پلک جھپکنے میں نکل گیا. یہ وصل کی کیفیت کا حال ہے اور محبت کے سبھی تقاضے ہیں. ایک ایسی کیفیت کو بیان کرنے کے لیے میں نے ایک دفعہ ایک اپنے بیان کرنے کی ایک شعر میں یوں کوشش کی تھی کہ لمحات وصل جن پہ ازل کا گمان تھا چٹکی میں اڑ گئے وہ طیور سرور شب. یعنی وہ لمحات وصل کا وصل کے جب تھے تو لگتا تھا کہ ازل آ گئی ہے, وقت ٹھہر گیا ہے, اور جب گزرے تو یہ رات کے پرندے یہ لگتا تھا کہ چٹکی میں اڑ گئے. تو امر واقعہ یہ ہے کہ یہی وہ کیفیت ہے جو بعض ازلی صداقتوں کی طرف انسان کے ذہن کو منتقل کر دیتی ہے. چنانچہ اس مضمون پر غور کرتے ہوئے مجھے جنت کی ازل کی حقیقت سمجھ آ گئی, اور جہنم تھوڑے وقت کے ہونے کے باوجود کیوں لامتناہی دکھائی دے گی, اور کیوں جہنم کو بھی ابدی کہا گیا ہے, وہ راز بھی سمجھ میں آ گیا. جنت کا ہمیشہ ہمیشہ کے لیے ہونا ایک لازمی حقیقت ہے جس کے سوا چارہ نہیں ہے. کیونکہ اگر دنیا میں انسانی وصل کے تجارب اتنا گہرا اثر انسان پر چھوڑتے ہیں کہ آنے والوں کی موجودگی میں تو وقت لگتا ہے, ٹھہر گیا ہے ہمیشہ کے لیے, یہی وقت ہے, اس سے زیادہ آگے اور پیچھے کا کوئی دھیان باقی نہیں رہتا, اور جب گزرتا ہے تو یوں لگتا ہے آنن فانن گزر گیا, ایک لمحے کے لیے بھی نہیں ٹھہرا. اگر وصل الہی جس کو دنیا کے وصل کے مقابل پر ایک لامتناہی عظمت حاصل ہے, اس کی رفعتوں کا انسان تصور نہیں کر سکتا, اس کا سوچیں اگر وہ کسی محدود عرصے کے لیے جنت ہوتی تو جنت جو لطف لاتی جب جاتی تو جتنے دکھ دے جاتی, اس کا کوئی تصور بھی انسان کے لیے ممکن نہیں. ایک دنیا کے محبوب کی جدائی سے دیکھو کتنا دکھ پہنچتا ہے, چند لمحے کے وصل کی گھڑیاں جو سکھ لاتی ہیں وہ بعض دفعہ عمر بھر کا دکھ پیچھے چھوڑ جاتی ہیں. بس یہ وہ فلسفہ ہے ازل اور ابد کا جس کی حقیقت ہمیں قرآن کریم کے ما بعد الموت کے پیش کردہ مناظر سے سمجھ آتی ہے. جتنا بڑا دکھ ہو, جتنی شدید تکلیف ہو, اتنا ہی وقت لمبا ہو جاتا ہے, اور اتنا لمبا ہو جاتا ہے کہ ختم ہونے میں نہیں آتا. بعض دکھ کی راتیں لگتا ہے ساری زندگی پہ محیط ہو گئی ہیں, اور سکھ کی زندگیاں جب ختم ہوتی ہیں تو انسان کہتا ہے خواب تھا جو کچھ کے دیکھا, جو سنا افسانہ تھا, کچھ بھی نہیں رہا, چند دن کی باتیں تھیں. اور پھر بعض شعرا خدا کو تانے دیتے ہیں, دیکھیں ہم نے حوصلے پروردگار, یہ دو چار دن کی زندگی یہی دی تھی نا, لیکن جب گزر گئی تو دنیا کے عیش کی کچھ سمجھ نہیں آتی, کہاں چلا گیا سوائے ان بزا سرات کے جو باقی رہ جائیں, کچھ پیچھے چھوڑ کر نہیں جاتا. ازل کی محبت اور ازلی محبوب سے یہ دو لازم ملزوم چیزیں ہیں. اس لیے جنت لامتناہی بھی ہوگی تو وہ بور نہیں کر سکتی, اس سے انسان اکتاہٹ محسوس نہیں کر سکتا, کیونکہ اصل اکتاہٹ کا فلسفہ تعلق کی کمی میں ہے. اور جو شخص بھی تعلق رکھنے کے باوجود پرانا ہو جائے اور اس کی جاذبیت ختم ہو جائے, وہ شخص اکتاہٹ پیدا کرنے لگتا ہے. ایک اللہ کی ذات ہے جس کا تعلق نہ صرف یہ کہ بے انتہا لذتیں لاتا ہے, لامتناہی سرور بخشتا ہے, جس کا قرآن کریم فرماتا ہے تم اس دنیا میں تصور نہیں کر سکتے, ناممکن ہے. مثالیں ہم دیتے ہیں مگر تمہارے لیے ممکن نہیں کہ سوچ سکو وہ چیز کیا ہے. نوعمائے جنت کو نہ کسی آنکھ نے دیکھا نہ کسی کان نے سنا, وہ دراصل محبت کی جنت ہے, اور اس محبت کا دائمی ہونا ایک لازمی نتیجہ تھا. بس اس پہلو سے جنت کے ازلی ہونے کی سمجھ آ گئی. اور پھر یہ کہ جب محبوب اپنے حسن میں بڑھتا ہوا دکھائی دے رہا ہو, پھر تو کسی جگہ اس کا انقطاع ممکن ہی نہیں. غیر و ممنون کے سوا کچھ کہا ہی نہیں جا سکتا. بس یہی ہے اللہ تعالیٰ نے جو نتیجہ نکالا کہ یہ وہ جنت ہوگی بھائی جزا کی جو غیر و ممنون ہے وہ کاٹی جا ہی نہیں سکتی. جہاں بھی کاٹی جائے گی تم یوں لگے گا جیسے آنند فانند گزر گئے. لیکن جہنم کا ابدی ہونے کے باوجود ابدیت کا معنی اور ہے, جہاں ایک ایک لمحہ ایک عذاب دکھائی دے اور یوں محسوس ہو کہ ساری عمر دکھ ہی کاٹے ہیں. یہاں سے بہت سی ناشکری عورتیں خاوند کے ہاتھوں اگر کوئی ظلم دیکھ لیں تو کہتی ہیں ہم نے تو ساری عمر دکھ ہی کاٹے ہیں. ہو سکتا ہے مبالغہ بھی ہو, لیکن ہو سکتا ہے ایک طبی مجبوری کی کیفیت کا نام ہو. وہ طبی مجبوری کی کیفیت یہ ہے کہ دکھ کا زمانہ لمبا لگتا ہے اور احسان کا زمانہ چھوٹا دکھائی دیتا ہے. اس مضمون پر غور کرتے ہوئے اس طرح بھی توجہ جاتی ہے کہ ہم خدا کے احسان کا شکریہ ادا کرنے کی کما حقوق کوشش بھی کرتے ہیں کہ نہیں, اور اس کے احسان تو اتنے محیط ہیں کہ ان کے محیط ہونے کی وجہ سے وہ نظر سے اوجھل ہو گئے ہیں. اور یاد کرانا پڑتا ہے, ایک ایک لمحے کی یاد دلانی پڑتی ہے, اور ان کا شکر ادا نہ کرنے کا جو ایک رجحان انسان میں پایا جاتا ہے اس میں ایک حد تک تو یہی نفسیاتی مجبوری ہے. جو انسان بعض احسانات میں ڈوب جائے وہ رفتہ رفتہ سمجھتا ہے یہ میرا روزمرہ زندگی کا حق ہے. ہاں جب احسان کا ہاتھ کھینچا جاتا ہے تب سمجھ آتی ہے کہ احسان کس کو کہتے ہیں. ایک صاحب تشریف لائے کر بیماریوں کے سلسلے میں لوگ آتے رہتے ہیں کہ رات گردے کی بہت تکلیف تھی, رات ہی نہیں کرتے. کسی کو دانت کی تکلیف ہوئی, ساری رات عذاب میں گزری, زمانہ ٹھہر گیا. تو دکھ بھی ٹھہر جاتے ہیں مگر تھوڑے ہوں تب بھی بہت لمبے دکھائی دیتے ہیں. جب گزرتے ہیں تو ان کی یاد کا دکھ ختم نہیں ہوتا, اور سرور کی اور کیفیت ہے. بس ہمارے جلسے بھی اسی طرح آتے ہیں اور چلے جاتے ہیں, اور یوں لگتا ہے کہ ابھی کچھ دیکھا بھی نہیں تھا کہ وقت ہاتھ میں نکل گیا گزر گیا. بس جتنے بھی لمحات ہیں ان کی قدر کریں. اور جو مقامی ہیں میں جانتا ہوں کہ بہت خدمت کرتے ہیں غیر معمولی, اور مجھے کبھی جماعت یوکے سے یہ شکوہ نہیں ہوا کہ انہوں نے جو خدمت کا حق تھا اس کو اس میں کمی کی, کہ عمدن ان سے کوتاہی ہوئی ہے. لیکن اس کے باوجود مہمان کا دل نازک ہوتا ہے, اور مہمان کی عظمت کا اور اس کی عزت کا جو تصور قرآن کریم نے پیش فرمایا ہے اس کا ذکر ان چند آیات میں ملتا ہے جو میں نے آپ کے سامنے تلاوت کی تھی. حل تا کا حدیث ہو ضیف ابراہیم المکرمین, کیا تجھ تک ابراہیم کے معزز مہمانوں کی خبر پہنچی ہے؟ وہ معزز تھے مگر فرمایا قوم و منکروں, اجنبی لوگ تھے. تو مہمان اپنی اجنبیت میں بھی معزز ہے. یہ وہ نقطہ ہے جو قرآن کریم کا بیان ہمیں سے کہا گیا. اور حضرت ابراہیم علیہ السلام والسلام کا حال دیکھیں, فراغ الی اہلہ فجاء بعجل سمین, یہ نہیں پوچھا کھانا کھانا ہے کہ نہیں, بھوکے ہو کہ نہیں. اجنبی مہمانوں سے یہ سلوک ہے, جو اپنے پیارے جن کا انسان منتظر ہو وہ آئیں تو پھر اتنا اس سے بڑھ کر دل کے طبی جوش سے ان کا اعزاز ہونا چاہیے. یہ پتہ نہیں کیا کہ تم ہو کون لوگ, اجنبی لوگ تھے, جا کے تیار کیا, بچھڑا ذبح فرما دیا, اور فقربہ الیہم پیش کیا. تو حیرت سے پوچھا الا تاکلون, کھاؤ گے نہیں تم؟ اب یہاں منکرون کا معنی ایسا اجنبی جس سے انسان خوف کھاتا ہو اس جگہ درست نہیں ہے, کیونکہ ان کی وہ خوف والی اجنبیت کا علم بعد میں ہوا ہے. پہلی اجنبیت تھی وہ ان کی ذاتی اجنبیت تھی, ان کو کبھی دیکھا نہیں تھا, ان سے آشنائی نہیں تھی, اور تھے وہ مکرمون. کبھی بسا اوقات میں مغرب کے خطابات میں ये नहीं कहता कि मौजूद मेहमानों और दूसरे मेहमानों, मैं कहता हूं तुम सारे मौजूद मेहमान हो, क्योंकि कुरान करीम की इस्तिलाह में मेहमान के लिए मौजूद ही का लफ्ज है। अपना हो या पराया हो, अजनबी हो या देखा भाला हो, सब मेहमान मौजूद हैं। इस पहलू से जिस हद तक भी मुमकिन है मेहमानों की खिदमत करना लाजिम है, मगर यह ख्याल कि हमने खिदमत का हक अदा कर दिया ये काफी नहीं है, क्योंकि बाज़ मेहमान अपनी नज़ाकतें लेके साथ आते हैं और जितना वो खुद मेहमानों की खिदमत करते हैं उससे बहुत ज्यादा की अपने लिए तवक्को रखते हैं। फिर बहुत से ऐसे मेहमान हैं उनको ये तो उनको ये एहसास होता है कि देखो हम कितनी दूर से चल के आए हैं, कितनी मेहनतें की, कितने कितने दिन वीजों के लिए गुजार दिए, इंतजार में क्यू में लगे बैठे रहे, तो ये उनकी यादें वाकईतन उनके अंदर सही जज्बा पैदा करती हैं कि हम ऐसे मेहमान नहीं कि हमें यूं ही अस्सलामु अलैकुम जज़ाकल्लाह कह के टाल दिया जाए, हमारी पूरी इज्जत होनी चाहिए। महज लिल्ला आए हैं और इसलिए इस पहलू से अल्लाह के मेहमान हैं और अल्लाह के मेहमानों का हक बाकी मेहमानों से ज्यादा अदा होना चाहिए। हजरत मसीह मौऊद अलैहिस्सलाम ने इस मज़मून को यूं बयान फरमाया, मेरा हमेशा ख्याल रहता है कि किसी मेहमान की किसी के मेहमानों के इंतजाम में मेहमान नवाजी की निस्बत ये फरमाया, मेरा हमेशा ये ख्याल रहता है कि किसी मेहमान को तकलीफ ना हो, बल्कि उसके लिए हमेशा ताकीद करता रहता हूँ कि जहाँ तक हो सके मेहमानों को आराम दिया जाए। मेहमान का दिल मिसल आईना के नाजुक होता है, मिसल आईना के नाजुक होता है और जरा सी ठीस लगने से टूट जाता है। यह है वो मेहमान की खसूसियत और उसके लिए एक नफसियाती वजह मौजूद है। वो अपने घर नहीं होता, दूसरे के घर होता है और अपने घर की तकलीफों को वो रोजमर्रा का अपना एक मामूल समझता है, लेकिन जब दूसरे के घर जाए तो ये एक नफसियाती खौफ होता है कि कहीं मैं बेतलब का मेहमान तो नहीं, कहीं मैं ऐसा मेहमान तो नहीं जिसको ये चाहते नहीं थे। इसलिए वजह बेवजह नफ्स बहाने ढूंढ लेता है, उसको डराता है कि देखा तुम यहां पसंदीदा मेहमान नहीं हो, तुम्हारी जो खिदमत होनी चाहिए थी वो नहीं की जा रही, मालूम होता है तुम्हें चाहते नहीं लोग। तो जो खौफ हैं नफसियाती खौफ, वो तरह तरह के किस्से घर लेते हैं। बस ये भी वजह है और भी बहुत सी वजूहात हैं जिसकी वजह से मेहमान की अमूमी सिफ्त यह है कि वो नाजुक दिल होता है। हज़रत मसीह मौऊद अलैहिस्सलाम फरमाते हैं शीशे की तरह नाजुक होता है। फरमाते हैं इससे पेशतर मैंने ये इंतजाम किया हुआ था कि खुद भी मेहमानों के साथ खाना खाता था, मगर जब से बीमारी ने तरक्की की और परहेजी खाना खाना पड़ा तो फिर वो इंतजाम ना रहा। साथ ही मेहमानों की कसरत इस कदर हो गई कि जगह काफी ना होती थी, इसलिए मजबूरी अलहदगी हुई। हमारी तरफ से हरेक को इजाजत है कि अपनी तकलीफ को पेश कर दिया करे, बाद लोग बीमार होते हैं उनके वास्ते अलग खाने का इंतजाम हो सकता है। आराम ये जो मज़मून है इस पर गौर करना चाहिए। हज़रत मसीह मौऊद अलैहिस्सलाम के जमाने में कितने मेहमान हुआ करते थे, चंद थे, मगर अपने घर में रखने के शौक में हज़रत मसीह मौऊद अलैहिस्सलाम कोई जगह खाली नहीं छोड़ते थे। और फिर वो कसरत ऐसी हुई कि अपने घर में नहीं रखे जा सके तो मेहमान खानों में पहुंचते थे, और मेहमान खानों में भी पहुंचने के बावजूद हज़रत मसीह मौऊद अलैहिस्सलाम ज़ाती तवज्जो नहीं दे सकते थे हर एक की तरफ। इसलिए अब तो ये मामला बहुत आगे जा चुका है, लेकिन अल्लाह ताला के फजल से हज़रत मसीह मौऊद अलैहिस्सलाम की दुआओं की कबूलियत का निशान है और आपने जिस रंग में मेहमान नवाजी में तरबियत फरमाई कि जो कुछ आप चाहते थे अब हम उसे अपनी आंखों से देख रहे हैं। सारी दुनिया में जमात में मेहमान नवाजी का एक ऐसा जज्बा है जिसकी कोई मिसाल दुनिया में कोई जमात पेश नहीं कर सकती। हैरान कौन है, इतनी तकलीफें उठाते हैं मेहमान की आमद के इंतजार में उसकी सहूलत की खातिर कि जब मैं इनके वकारे में देखता हूं, जो बच्चों को देखता हूं, बड़ों को, औरतों को, मर्दों को, पास कई कई महीने से मुसलसल अपने आने वाले मेहमानों के इंतजार में वो खिदमात सर अंजाम दे रहे हैं जो एहतियातन उनके उनको तकलीफ से बचाने के लिए और आराम पहुंचाने के लिए वो करनी पड़ती हैं। वो इंतजाम खुद अपने हाथ से दुरुस्त करते हैं, हाथ से इसलिए कि हमारे पास मेहमान नवाजी के लिए जज्बे तो बहुत हैं लेकिन पैसा इतना ज़्यादा नहीं कि हर काम पेशावरों से करवा सकें, और अगर वो होता तो अच्छा ना लगता क्योंकि जो लुत्फ अपने हाथ से मेहमान की खिदमत का है वो पेशावराना काम से मुमकिन ही नहीं है। इसलिए शुरू शुरू में तो यही दिक्कत शायद हो, मगर मैंने तजुर्बे से महसूस किया है कि खुदा की तकदीर ये है, जिन कामों में रुपए की जरूरत पड़े बेशुमार अता फरमाता है, तो वो हमें इसी तरह देखना चाहता है कि मेहमान की खिदमत के लिए रुपए पर इन्हिसार ना हो, जाती कुर्बानी पर इन्हिसार हो, और जो लुत्फ उस खिदमत का है वो किसी और खिदमत में मुमकिन नहीं है। मैंने देखा है मेहमान नवाजी के ताल्लुक में अगर किसी मेहमान से ताल्लुक हो तो घरवाली खुद सफाइयां करती फिरती है, नौकर हों भी तो एतमाद नहीं करेगी, वो एक एक चीज को खुद देखेगी, खुद सलीके से लगाएगी। और चंद लम्हे हैं मेहमान नवाजी के जो आया और गुजर भी गया, लेकिन उसकी देखें तैयारियां कैसे की जाती हैं, और ये मोहब्बत के नतीजे में होता है, और मोहब्बत के अलावा उस सलीके के नतीजे में जो हज़रत मसीह मौऊद अलैहिस्सलाम ने हमें बख्शा है मेहमान नवाजी के लिए। आपकी मिसालें हैरत अंगेज हैं किस तरह अब मेहमान नवाजी क्या करते थे। बाद पढ़ते वक्त आंखों से जज्बात के सैलाब उमड़ जाते, सर्दी की रातें इतनी सख्त रातें कि मेहमानों के लिए वो रातें बर्दाश्त कर रहा हूं कि मुश्किल हो रहा था, मुतालबे आ रहे थे या हजरत वहां दुलाई कम होगी, वहां रजाई कम होगी, वहां कंबल की जरूरत, आप घर से सब कुछ पालते चले गए। आखिर एक दफा एक इतना देने वाले से आकर कमरे को देखा तो अपना जुब्बा लेकर कुर्सी पर पड़े हुए थे, कोई चीज घर में सोने के लिए अपने ऊपर ओढ़ने के लिए नहीं थी। आपने फरमाया कि यही कुछ है, अल्लाह का कितना एहसान है, इसी में मुझे आराम और सुकून मिल रहा है। हज़रत मसीह मौऊद अलैहिस्सलाम की मेहमान नवाजी की लताफतें आप देखें तो अकल हैरत में डूब जाती है, कैसी लताफत थी, कैसी बारीकियां थी उस मेहमान नवाजी में। बस वही हज़रत मसीह मौऊद अलैहिस्सलाम के जज्बे हैं जो आसमान से अब अहमदियों पर फर्जों की सूरत में नाजिल हो रहे हैं, और एक ऐसी जमात रूनुमा हुई है दुनिया में जिसके मुताबिक इंसान यकीन से कह सकता है कि दुनिया की कोई कौम मेहमान नवाजी में इसके पसंद को भी नहीं पहुंच सकती। मौसम बदलते हैं, तकलीफें आती हैं, कभी अच्छे मौसम, कभी बुरे मौसम, कभी सर्दियां ज्यादा, कभी गर्मियां ज्यादा, कभी आंधी, कभी झक्कड़ चल रहे हैं, मगर अहमदी के मेहमानों की भी कोई फर्क नहीं पड़ता। वो हर बदले हुए वक्त की तकलीफें खुद अपने ऊपर लेता है और मेहमान की खिदमत में हमेशा हम वक्त मुस्तैद रहता है। इन रवायतों को आप जिंदा रखें क्योंकि ये वो रवायतें हैं जिनका जिक्र हज़रत इब्राहिम के हवाले से अल्लाह ताला ने फरमाया है, और अल्लाह ताला पुराने अंबिया की बातें महज आम नसीहतों के लिए नहीं बल्कि बाज़ कबूलियत, इस बाज़ मोहब्बत के जज्बों की वजह से भी महफूज फरमाता है। اور جن انبیاء سے زیادہ پیار ہے ان کے ذکر میں بسا اوقات محبت کے تذکرے زیادہ چلتے ہیں. یوں لگتا ہے کہ بات لمبی ہو رہی ہے, ضرورت کیا تھی اتنی لمبی بات کی, لیکن جب محبت ہو تو پھر باتیں لمبی کی جاتی ہیں. حضرت موسیٰ کے ساتھ دیکھیں, بات ختم ہوئی ایک دفعہ کہہ دی, لیکن اللہ تعالیٰ اس کو کرتا چلا جاتا ہے کہ اس نے یوں کیا, پھر اس نے یوں کیا, پھر اس طرح ڈرا, پھر ہم نے اس طرح بلایا. وہ پیار کے قصے ہیں. حضرت ابراہیم علیہ الصلوۃ والسلام کے متعلق بھی اکثر پیار کے طول ہیں جو کھینچے گئے ہیں, اور اس آیت میں بھی یہی مضمون ہے جو میں نے آپ کے سامنے پڑھ کے سنایا. خدا کے پیار کی نظر اس پہ پڑی ہے, اور اللہ تعالیٰ کے پیار کی نظر صرف انبیاء پہ نہیں پڑتی, عامۃ الناس کے سلوک پر بھی پڑتی ہے. ہاں, حضرت صلی اللہ علیہ وآلہ وسلم نے اس کے متعلق بہت سے واقعات میں بعض دفعہ مثالیں لے کر مہمان نوازی کا ذکر فرمایا ہے, بعض دفعہ نصیحتیں کر کے, بعض دفعہ نصیحت پر عمل جس طرح ہوا اس پر خدا تعالیٰ نے جو آپ کو خبریں دیں ان کا ذکر فرما کر مہمان نوازی کی عزت افزائی فرمائی. یہ واقعہ آپ کو کئی دفعہ سنایا جا چکا ہے, مگر بعض واقعات ہیں جن کی لذت کم ہو ہی نہیں سکتی, جتنی دفعہ چاہیں سنیں وہ زندہ واقعات ہیں. اور جس طرح ایک انسان زندہ ہو اور محبوب ہو, آپ یہ تو نہیں کہتے کہ تم کل بھی آئے تھے, پرسوں بھی آئے تھے, اب پھر کیا کرنے آ گئے ہو. وہ جب بھی آتا ہے اچھا لگتا ہے. تو آن حضرت صلی اللہ علیہ وآلہ وسلم کی زبان سے مہمان نوازی کے پیارے واقعات کبھی پرانے ہو ہی نہیں سکتے, کم سے کم میرے دل پہ تو کبھی بھی انہوں نے یہ اثر نہیں ڈالا کہ یہ تو ہم نے کئی دفعہ سنا ہے, اب کیا ضرورت ہے. بس میں جب تکرار کیا کرتا ہوں تو مجبوراً کرتا ہوں, مجھے پتہ ہے کہ جس طرح مجھے لطف آ رہا ہے سب کو آئے گا, اس لیے ایسی تکرار اچھی لگتی ہے. یہ واقعہ بھی ویسا ہے جو چاہیں لاکھ بار آپ سنائیں اور سنیں اس کے لیے لطف ختم نہیں ہو سکتا. بخاری کی حدیث ہے, المناقب سے باب و یوسرون علی انفسہم ولو کان بہم خصاصہ, وہ اپنے نفس پر دوسروں کو ترجیح دیتے ہیں. ولو کان بہم خصاصہ, خواہ ان کو خود بھوک کی تنگی مشکلات میں مبتلا کیے ہوئے. خصاصہ ایسی حالت کو کہتے ہیں جب خرچ کرنے کے لیے کچھ نہ ہو, کچھ دینے کے لیے نہ ہو, ایسی حالت میں جب کہ خود وہ تنگی محسوس کر رہے ہوں, پھر وہ دوسروں پر اپنے آپ کو قربان کر دیتے ہیں. حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ بیان کرتے ہیں کہ ایک مسافر حضور صلی اللہ علیہ وآلہ وسلم کی خدمت میں آیا, اپنے گھر کہلا بھیجا کہ مہمان کے لیے کھانا بھجواؤ. جواب آیا کہ پانی کے سوا گھر میں کچھ نہیں. اس سے آن حضرت صلی اللہ علیہ وسلم کی روزمرہ کی زندگی کے حالات کا بھی تصور ہوتا ہے. اللہ تعالیٰ بہت دیتا تھا, لیکن جس رفتار سے آتا تھا اسی رفتار سے آپ آگے چلا دیا کرتے تھے. اس لیے بعض دفعہ ایسا بھی ہوا کہ گھر میں اور کچھ نہیں تھا, مگر یہ مطلب نہیں کہ آن حضرت صلی اللہ علیہ وسلم اپنے اہل و عیال کو بھی ان کی خواہش کے بغیر مشکل میں ڈالتے تھے. بعض لوگ یہ حدیثیں پیش کر کے یہ تصور باندھتے ہیں, یہ تاثر پیدا کرنے کی کوشش کرتے ہیں کہ ہاں حضور صلی اللہ علیہ وسلم اپنے اہل و عیال کو مشکل میں ڈالتے تھے, یہ درست نہیں ہے. آپ بہت خیال فرماتے تھے, مگر بعض واقعات بعض ایسے زمانوں کے بھی ہو سکتے ہیں جبکہ بہت زیادہ تنگی کا دور تھا, اور بعض مہینوں بلکہ سال ایسے آئے ہیں جبکہ سارے مسلمان بھوک میں مبتلا رہتے تھے, اور آن حضرت صلی اللہ علیہ وسلم ان کے سب سے زیادہ اشار کرنے والے تھے. اس دور میں یقیناً آپ نے اپنی تنگی کے ساتھ اپنے اہل عیال کو بھی شامل فرمایا, مگر ان کے جذبے اور شوق کو ساتھ چلاتے ہوئے, یہ نہیں کہ ان پر مجبور میں کچھ چیز پہنچی گئی. اس کی بہت سی مثالیں میرے سامنے ہیں مگر اس وقت اس تفصیل میں جانے کا موقع نہیں. یہ واقعہ میں آپ کے سامنے رکھتا ہوں. گھر کہلا بھجوایا, مہمان کے لیے کچھ لاؤ, عرض کیا گیا پانی کے سوا کچھ نہیں. اس پر حضور نے صحابہ سے فرمایا, اس مہمان کے کھانے کا بندوبست کون کرے گا؟ ایک انصاری نے عرض کیا, حضور میں انتظام کرتا ہوں. اب یہ جو واقعہ ہے میرے اس نظریے کی تائید کر رہا ہے. ایک عام دور تھا تنگی کا, اس زمانے کی بات ہو رہی ہے, اور صحابہ میں سے ایک شخص نے کہا میں کرتا ہوں. اور لوگ سمجھے ہوں گے کہ اس کے پاس بہت زیادہ کھانا ہے اس لیے اس نے کہا ہے, لیکن کیسے کیا اس کا حال سنیے. کہ وہ گھر گیا, اپنی بیوی سے کہا, آ حضرت صلی اللہ علیہ وسلم کے مہمان کی خاطر مجھے آج کا انتظام کرو. بیوی نے جواباً کہا, آج گھر میں تو صرف بچوں کے لیے کھانا ہے, نہ میرے لیے نہ تمہارے لیے. انصاری نے کہا اچھا تو کھانا تیار کرو, اور ہاں کھانا تیار کرو پھر چراغ جلاؤ, اور جب بچوں کے کھانے کا وقت آئے تو ان کو تھپ تھپا کر بہلا کر سلا دو. چنانچہ عورت نے کھانا تیار کیا, چراغ جلایا, بچوں کو بھوکا سلا دیا. پھر چراغ درست کرنے کے بہانے اٹھی, اور جیسے پلو لگ جاتا ہے اس طرح گویا حادثے کے طور پر چراغ بجھا دیا. پھر دونوں مہمانوں کے ساتھ کھانا کھانے بیٹھے, اور آوازیں منہ سے ایسے نکالتے رہے جیسے چٹخارے لے رہے ہوں. حالانکہ وہ بچوں کا کھانا بھی معلوم ہوتا ہے اتنا نہیں تھا کہ بچوں کا بھی پیٹ بھر سکے, کیونکہ بمشکل ایک مہمان کے کام آیا. اور مہمان یہ سمجھتا رہا کہ میزبان بھی میرے ساتھ کھانا کھا رہا ہے, کیونکہ منہ سے چکھاروں کی آوازیں سن رہا تھا. جب صبح تو انصاری حضور کی خدمت میں حاضر ہوا تو آپ نے ہنس کے فرمایا, تمہاری رات کی تدبیر سے تو اللہ تعالیٰ بھی آسمان پر ہنس پڑا. ایک روایت یہ بھی میں نے سنی ہے کہ خدا بھی چٹخارے لینے لگا جب تم چٹخارے لے رہے تھے. یہ پاک باطن اشار پیشہ لوگ کس طرح اپنی ذات پر دوسروں کو ترجیح دیتے تھے, مگر اللہ کا احسان دیکھیں کہ ایک ادنا سے ادنا حالت کی قربانی کو بھی خدا نے نظر انداز بھی فرمایا. جیسے قرآن میں حضرت ابراہیم علیہ الصلوۃ والسلام کی مہمان نوازی کے ذکر کو ہمیشہ کے لیے محفوظ کر دیا, اور اس طرح محفوظ کیا کہ جب بھی پڑھیں دل اس سے حیران رہ, دل اس سے پگھل جاتا ہے حضرت ابراہیم کی محبت میں. اور اس واقعہ کو آن حضرت صلی اللہ علیہ وسلم کی زبان سے محفوظ فرما دیا, اور الہامن آپ کو خبر دی کہ اے محمد تیرے غلاموں میں یہ پیدا ہو صلی اللہ علیہ وسلم. اور یوسرونا علی انفسہم ولو کان بہم خصاصہ, کہ سردار تو خود محمد رسول اللہ تھے. اور دوسری مثالیں جو میں پہلے بھی بارہا دے چکا ہوں, دل تو چاہتا ہے کہ ہمیشہ دہرائی جائیں مگر وقت کی کمی کی وجہ سے میں نہیں پیش کر سکتا. ان سے پتہ چلتا ہے کہ آن حضور نے اپنے پاک نمونے کے ذریعے مہمان نوازی کا ایسا لطیف جذبہ صحابہ میں سرایت کر دیا, وہ انبیاء کی شان کو چھونے لگا, آسمان سے خدا کی تحسین کی نگاہیں اس پر پڑنے لگی, اور وہی کے ذریعے محمد رسول اللہ کو مصلی فرماتا ہے. یہ وہ مرتبہ ہے حضرت مسیح موت پر بے شمار درود ہوں کہ حضرت محمد رسول اللہ کی غلامی میں پہلے اپنی ذات میں زندہ کیا, پھر ہمیں زندہ کر دیا. جتنا بھی حضرت مسیح موعود علیہ الصلوۃ والسلام کے احسان پر آپ کے لیے دعائیں کی جائیں کم ہوں گی. دیکھو 1400 سال پہلے کے واقعات, مسیح موعود علیہ السلام کے زمانے میں 13 صدیاں گزر چکی, کئی تاریخ صدیاں ان کے درمیان حائل ہو چکی تھیں. حضرت مسیح موعود علیہ السلام نے ان میں سے ایک ایک کو پکڑا, اور آ حضور اپنے محبوب آقا کے نقش قدم پر چلتے ہوئے ایک ایک روایت کو زندہ کیا ہے.
اور پھر اپنے صحابہ اپنے غلاموں میں اس جذبے کو کس شان کے ساتھ جاری فرما دیا. 100 سال سے زائد ہو گئے لیکن یہ جذبہ کم ہونے کی وجہ بڑھ رہا ہے. یہ نیکی کے حسن ہے, یہ زندگی کی علامت ہے. زندگی ہمیشہ بڑا کرتی ہے اور وقت کے گزرنے سے کم نہیں ہو جایا کرتی. ان وہ لوگ جو زندہ ہوں مر بھی جائیں وہ نشو و نما کے ذریعے اپنے پیچھے اپنی مثالیں چھوڑ جایا کرتے ہیں. اس لیے زندگی کی صفت ہے کہ وہ بڑھتی ہے, اور جب تک خدا تعالیٰ نے اس کے بڑھنے کے دائرے مقرر فرمائے ہیں وہ نشو و نما پاتی چلی جاتی ہے, اور پھر جب اس دائرے کو پہنچتی ہے تو اگلی نسل میں اس کی زندگی کی نشو و نما اسی طرح پھولنے پھلنے لگتی ہے, اسی طرح رونما ہونے لگتی ہے. تو حضرت مسیح علیہ السلام کی ایک زندگی آج دیکھو کروڑ زندگیوں میں بدل چکی ہے. آپ کی مہمانی مہمان نوازی کا ہر لطیف جذبہ احمدیوں کے دلوں میں کیسی لطافتیں اور رس گھول رہا ہے, اور جو مہمان نوازی کی لذت سے آشنا ہو جائیں ان کو پھر اس سے کبھی الگ نہیں کیا جا سکتا. اس جذبے سے آپ بھی مہمان نوازی کریں, آنے والوں کی عزت اور وقار کا خیال رکھیں اور ان کے لیے ہر قربانی پیش کریں. لیکن مہمانوں کے لیے بھی ایک نصیحت ہے, بسا اوقات مہمان ضرورت سے زیادہ اور سنت کی اجازت سے زیادہ بول جاتے ہیں. حضرت صلی اللہ علیہ وآلہ وسلم نے جہاں میزبانوں نصیحتیں فرمائی ہیں وہ مہمانوں کے لیے بھی تو نصیحتیں فرمائی ہیں. مثلا 3 دن سے زیادہ مہمانی کا حق نہ سمجھو اپنا, اس سے زیادہ اگر ہے تو وہ آپس کے تعلقات کے سلسلے ہیں, مگر 3 دن کی حد مقرر کر دینا یہ ایک بہت بڑا احسان ہے امت پر. ورنہ وہ لوگ جن کی سرشت میں داخل کر دیا گیا ہو کہ تم نے اظہار کرنا ہے, ان کا تو کچھ بھی باقی نہ رہے. دن رات ایسے لوگ جو بے حسی کے مرض میں مبتلا ہوتے ہیں وہ دوسروں کے گھروں میں قبضے کر جائیں اور ان کے لیے نہ کوئی اپنا وقت چھوڑیں نہ اپنا ساز و سامان لینے دیں. اس عرب کے مہمان والا قصہ ہو جائے جس کے جو ایک بدو کے گھر ٹھہرا تو چند دن کے اندر اندر اس کا سب کچھ چٹ کر گیا, نہ بھیڑے نہیں نہ بکریاں اور اونٹ بھی ذبح ہونے لگے. آخر ایک دن اس نے پوچھا کہ یا حضرت سر آنکھوں پر لیکن کیا ارادہ ہے؟ مطلب تھا کہ اس کو اگر سفر پہ جا رہا ہے تو سفر یاد تو کراؤں, لیکن عربوں میں مہمان نوازی دیکھیں کتنی غیر معمولی تھی. اس مہمان نوازی کو محمد رسول اللہ نے چمکایا ہے, اور کیسے بلند تر عرفہ مقامات تک پہنچا دیا. چنانچہ مہمان نے جواب دیا کہ مشکل یہ ہے کہ میرا معدہ خراب ہے, بھوک نہیں رہی, اور سنا تھا کہ کوئی بہت بڑا حکیم ہے جو بھوک کا ماہر ہے, بھوک پیدا کرنے کا, اور میں اس کی خدمت میں حاضر ہو رہا ہوں. تب اس مہمان نواز نے کہا یا ویفنا ان ضرورتنا لوجتنا نحن الضیوف وانت رب المنزل. اے میرے معزز مہمان, اب کیا اگر لوٹے تو میں تمہارا مہمان اور تم گھر کے مالک ہو جائے. یہ بھی مہمان نوازی کی قسمیں ہیں, مگر میزبانوں کے علاوہ مہمانوں کی قسمیں بھی ہیں. حضرت صلی اللہ علیہ وسلم دیکھیں کس طرح اس کو محدود فرما دیا. اب سنت کے حوالے سے مہمان مجبور ہو گیا ہے کہ 3 دن تک حق سمجھے اور اس کے بعد کہے کہ مجھے اجازت دیں, اور پھر اگر وہ دیکھے آثار میں بھی اجازت نہ دیتے ہوئے بھی کوئی میزبان تکلیف میں ہے تو اس کا اخلاقی فرض ہے کہ لفظوں کے بہانے نہ ڈھونڈے. جس طرح حضرت ابراہیم علیہ السلام نے मेहमान से नहीं पूछा था कि खाना खाओगे कि नहीं, उसमें एक नफ्सियाती नुक्ता है। अगर मेहमान से पूछा जाए कि खाना खाओगे कि नहीं, तो बसा औकात वो कहते नहीं, जरूरत नहीं है। जिन लोगों में झूठ की आदत है वो बार बार झूठ बोल देते हैं कि भी खा के आए हैं। जहां सच पर जोर दिया जाता है वो कोई और बहाना चलाकी से बात को टालते हैं। और हमारे तजर्बे में खुदा के फजल से ये बात बहुत ज्यादा देखी जाती है कि एक मेहमान झूठ बोल नहीं सकता, बोझ डालना नहीं चाहता, वो इधर उधर के बहाने बनाएगा और सीधा बात का जवाब नहीं देता। मेजबान तो कभी यही हाल है, ये एक तरफा किस्सा नहीं है। जब आप मेजबान से इजाजत मांगेंगे तो यही कहेगा कि नहीं नहीं ठहरे, बड़े शौक से, आपका अपना घर है। और अगर इसी तरह रहे तो उसका घर कहां रहेगा बेचारे का, वो तो आपका घर बन जाएगा। इसलिए नानुल रियूफ और अंत रब्बुल मंजरी वाला मजमून भी याद रखें। जब आप 3 दिन देखें पूरे हो गए और जलसे की खसूसी जरूरत के दौरान हमने 14 दिन तक भी इस बात को मुमतद कर दी है, यानी जमाती मेहमान वाली, उसके बाद आपको पूछने की जरूरत नहीं है कि और ठहरूं कि ना ठहरूं। आप इजाजत चाहें और इसरार करें कि अब मुझे जाना चाहिए, मैं अपना इंतजाम करूंगा। अगर मेहमान बजिद हो और आपको दिखाई दे कि वो मुसिर है कि आप उसे आपके यहां आप अपने क्याम को लंबा करें तो उसको तकलीफ नहीं होगी, तो फिर शौक से आपस के सिलसिले हैं। उसमें तो हुक्म नहीं है कि लाजमन 3 दिन के बाद जुदाई इख्तियार की जाए या 14 दिन के बाद जुदाई इख्तियार की जाए। मगर अब नीयतों का हाल है, अपनी नीयतों को टटोला करें और नीयतों को साफ रखेंगे तो फिर कभी कोई खराबी पैदा नहीं होगी। अगर नीयतों में भी टेढ़ापन आ गया तो फिर आपके निकाले हुए सब नतीजे गलत साबित होंगे। दूसरी बातें जो और करने वाली थी, वक्त तो थोड़ा है और जो भी आवीस के या हजरत अकदस मसीह मौऊद अलैहिस्सलाम के हवाले मैंने इकट्ठे किए थे वो आइंदा ऐसे मौकों पे काम आते रहेंगे। अब मैं एक और बात की नसीहत आपको करना चाहता हूँ, वो ये है कि इस जलसे में खुदा ताला के फजल के साथ आप पहले से भी बढ़कर गैर मामूली फजलों को नाजिल होते देखेंगे और उन फजलों के दीदार की जो खुदा ने तौफीक अता फरमाई है उसका शुक्र अदा करना वाजिब है। ये दिन जिक्र इलाही में गुजारें और अल्लाह ताला के फजलों पर उसके एहसानात का शुक्र अदा करते हुए अपने वक्त को काटें और इस जन्नत से लुत्फंदोज हों। जो शुक्र की जन्नत है वैसी कोई जन्नत नहीं। शुक्र एक ऐसी अजीम नेमत है कि शुक्र गुजार बंदा जो है वो वाकईतन अल्लाह ताला की रहमत के साए तले इस दुनिया में जन्नत पा जाता है। और इसके अजीम फवायद हैं जो अपनी जात में अलग खिताब को चाहते हैं। मगर इतना मैं आपको कहूंगा कि खुदा के फजलों का शुक्र कैसे मुमकिन होगा जो बारिश की तरह बरस रहे हों, अनगिनत हों। नामुमकिन है कि आप उनका अहाता कर सकें। तो जहां तक हमारा फर्ज है हमें चाहिए कि जिस हद तक मुमकिन है खुदा के फजलों पर नजर करें और उनके एहसान का बदला तो खुदा का इंसान उतार ही नहीं सकता, नामुमकिन है। एक जरिए से वो एहसान का बदला उतारने का एहसास और शऊर बेदार कर सकता है और वो ये है कि मिम्मा रज़क़ना हुम युन्फ़िकून। जितना खुदा अता फरमाता है उतना ही वो आगे बनी नौ इंसान पर और नेक कामों पर खर्च करते चले जाते हैं। तो एहसान का जो सिलसिला है वो जो आसमान से उतरता है वो नीचे ही की तरफ बहता है, मगर जब खुदा के नाम पर खर्च किया जाए तो ये एक एहसान के शऊर को जिंदा रखने का जरिया बन जाता है। एक कोशिश तो है, इंसान ये तो कह सकते हैं कि खुदा तेरे एहसानात का तो बदला मुमकिन ही, तो जरूरत कोई नहीं, मगर तेरे बंदों को तो जरूरत है। तेरा दीन आज जिस हालत में है उस दिन को तो जरूरत है। तो मैं तेरे एहसान का हकीकी शुक्र अदा करते हुए इन बातों पर मैं खर्च करता हूँ, अपना वक्त भी ज़्यादा खर्च करें और वो एहसानात जो खुदा ताला के फजल से तमाम दुनिया में बकसरत अहमदी होने के लिए नाजिल हो रहे हैं, उनका हक अदा करने के लिए लाजिम है कि अपनी तरबियत भी करें और दूसरों की तरबियत के लिए अपना पहले से ज़्यादा वक्त दें। इनको किसी न किसी ने तो संभालना है। जो हजारों आया करते थे अब लाखों हैं और लाखों से भी अब मिलियन से भी ऊपर निकल चुके हैं। तो सवाल यह है कि इनको कैसे संभालना है। इनको संभालने के लिए आपको अपने घरों की सफाई करनी है, अपने बातिन की सफाई करनी है, दिलों की सफाई करनी है और हर जगह इनको खुले खुशामदीद कहते हुए हाथ दिखाई दें। फिर अगर मेहमान नवाज थोड़े भी रह जाएं तो मेहमान जानता है कि मजबूरी की फिस्त है, लेकिन हर तरफ से उसे लबैक लबैक की आवाज आनी चाहिए। इस दफा जब अमेरिका और कनाडा के नौमुलाइन से मेरी मुलाकातें हुई हैं, जो वाकईतन हकीकतन एमजी हुए थे, बाद थोड़ी देर में कच्चे तोड़े गए थे, उनकी शक्ल बता देती थी कि उनकी क्या कैफियत है, मगर उसके बावजूद ये कहना पड़ता है कि पहले किसी दौरे में मुझे इतने मुखलिस और वाकईतन समीम कल्ब के साथ होते हुए एमजी दिखाई नहीं दिए थे। ये जो आम दौर चल पड़ा है, तबलीगी आम यानी दावत अल्लाह के चर्चे चल रहे हैं, ये अमेरिका जैसे मादा परस्त मुल्क में भी एक हंगामा बर्पा करने लगे और इतना असर है इसका लोगों पर कि जो भी मिलने वाले आते रहे, उन्होंने इस बात का जिक्र अगर सब ने नहीं किया तो अक्सर नहीं किया कि हम तो जब से आए हैं लगता है कि हम सबसे ज्यादा मौजूद मेहमान हैं। हर अहमदी हमसे मोहब्बत करता है, हैरान रह जाते हैं कि कैसे आ गए। पता चलता है नौ आए हैं तो बेख्तियार उनके दिल उछलते हैं सीनों से और हमारे दिलों को लेने के लिए आगे बढ़ते हैं इस्तकबाल के लिए। ये वो मजमून है जो तरबियत के ताल्लुक में हर अहमदी को याद रखना चाहिए। अब आंखें बंद करके और मुंह यानी आंखें बंद करके और मुंह में घुंघरियां डालकर बैठने का वक्त नहीं रहे। अब तो आपको खुलकर लब्बैक कहना पड़ेगा और आगे बढ़कर जिसको अजनबी को देखें कौमी मुनकर उनका ख्याल करें। इब्राहीम अलैहिस्सलाम ने भी तो अजनबी देखा था और देखें कैसा उनकी मेहमान नवाजी का इंतजाम फरमाया। तो ये अजनबी लोग जो आ रहे हैं इनको ज्यादा देर अजनबी ना रहने दें, तेजी से अपने अंदर मिलाएं ताकि फिर ये मेहमान नवाज बन जाए और ज्यादा देर तक ये मेहमान ना रहें, जल्द जल्द मेहमान नवाजों में तब्दील होने लगे। अगर हमने ऐसा ना किया तो बढ़ते हुए तकाजों को हम पूरा नहीं कर सकेंगे। अजीम इंकलाब बरपा हो रहा है जिसका आज से 10 साल पहले मसलन कोई आदमी तसव्वुर भी नहीं कर सकता, हम गुमान में भी नहीं आ सकता, खुद मेरे जहन में भी नहीं आ सकता था। एक दफा मैंने बड़ी छलांग लगाई थी तो मैंने सोचा था कि एक साल में 1 लाख एमजी हो जाए तो कितना मजा आएगा, और मगर अल्लाह ताला बाज़ दफ़ा बेख्तियार बेसोची समझी स्कीम के अल्फाज मुंह पे ऐसे जारी कर देता था कि मैं खुद भी हैरान था कि मैं क्या कह रहा हूं, लेकिन यकीन के साथ खुदा की कसमें खा खा कर मैं जमात को बता रहा था कि मैं बकसरत फौज दर फौज लोगों को एमजीएस में दाखिल होता देख रहा हूं। इस कसरत से आएंगे हर तरफ से कि आपके वहम गुमान में भी नहीं। ऐसे ही एक खिताब के मौके पर एक हिंदू पंडित जो बाहर से आया हुआ था उसने एमजी से कहा कि आज तो मुझे लगता है मैंने कृष्ण देख लिया, क्योंकि जिस यकीन के साथ इसने खुदा की बातें की हैं वो सच्चे इंसान के सिवा कोई कर नहीं सकता। और लोग कहते थे ये कैसे होगा, मानते तो थे, दिल भी चाहता था कि मान जाएं, मगर आसार नहीं थे। अब देखो कैसा खुदा ने मौसम बदल दिया, कहा पलट के وہ جماعتیں ہیں جن کے متعلق سال ہر سال کی کوششیں بیکار گئیں, انہیں زندگی کا اثر پیدا نہ ہو سکے. اب وہ جب خبریں بھیجتے ہیں تو میں حیران رہ جاتا ہوں کہ میں نے تو ان سے اتنی توقع نہیں رکھی تھی, وہ اس سے آگے نکل گئے ہیں. پھر میں وہ کہتا ہوں اچھا غلطی ہو گئی, اب آپ کا ہم ٹارگیٹ بڑھا رہے ہیں. اور اس پہ وہ ناراض نہیں ہوتے, وہ کہتے ہیں اچھا دعا کریں ہم یہ ٹارگیٹ بھی پورا کریں, اس سے بھی آگے نکلیں, اور اللہ کے فضل سے یہ بھی ہو جاتا ہے. تو دن ایسے آ رہے ہیں, یعنی پھل پک رہے ہیں اور خدا پکا رہا ہے, موسم لے آیا ہے, ہماری کوششوں کا کوئی دخل نہیں ہے. ہمیں کوششوں کی توفیق بھی خدا نے بخشی ہے. اس بات کا جتنا میں قائل ہوں کوئی مجھ سے بڑھ کر نہیں ہو سکتا, کیونکہ میں تو جوانی کے آغاز سے ہی تبلیغ کی رخ لگائے رکھتا تھا. خدام الانبیاء میں بھی, وقف جدید میں بھی, جہاں بھی میری پوسٹنگ ہوئی, جہاں جاتا تھا تبلیغ کرو, اٹھو اور دعوت دو, مجلسیں لگاتا تھا ہر جگہ, سوال جواب کی. وہ ایک جنون کی سی کیفیت اللہ تعالیٰ نے خود میرے دل میں ڈالی تھی, میری اس میں قطن کوئی خوبی نہیں تھی. میں سمجھتا ہوں, اب میں سمجھتا ہوں کہ مجھے تیار کیا جا رہا تھا. اور اب دیکھیں, باوجود ان سب کوششوں کے کبھی بھی کوئی نتیجہ نہیں نکلا. ان معنوں میں کہ میں کوئی انقلاب ہوتا دیکھوں, واقعتاً لوگ تبلیغ شروع کر لیں. یہی مسجد لندن ہے, یہاں کے امام صاحب کو میں چٹھیاں لکھتا تھا تو جواب آتا تھا کہ یہاں حالات آ رہے ہیں, آپ نہیں سمجھتے. جرمنی والوں کو کہتا تھا تو کہتے تھے یہاں تو نہیں کچھ سمجھے, دنیا ہی اور ہے, اب کس دنیا میں بسے ہوئے ہیں, امریکہ والے ہوں یا غیر ہوں, دوسرے ملکوں کے ہوں, اب وہاں حالات ایسے پلٹ گئے ہیں کہ جیسا کہ میں نے بیان کیا, اس یقین سے دن بدن میرا دل بھر رہا ہے کہ اللہ تعالیٰ نے کہنے کی بھی توفیق بخشی ہے, اور جب اثر ڈالنا تھا تو آسمان سے اثر اترا ہے. ورنہ میری زبان تو وہی تھی, کوئی مزید اضافے تو مجھے مضمون نگاری کے معلوم نہیں ہو سکے. اسی طرح کہتا رہا, مگر جب خدا نے فضل اتارا اور جب پھل پکنے کے وقت آئے ہیں تو اب سنبھالنے کی فکر ہو گئی ہے. اس لیے سنبھالنے کے تعلق میں میں آپ سے عرض کر رہا ہوں کہ یہ بھی ایک مہمان نوازی ہے, اس کا بھی حق ادا کریں, اور اس کے لیے آپ کو تیاری کرنی ہوگی. حضرت مسیح علیہ السلام فرماتے ہیں, حضرت عبدالعزیز محمد مصطفیٰ صلی اللہ علیہ وسلم کے صحابہ نے اپنے نفوس کو جھاڑو دے کے صاف کیا ہے. تو آپ بھی نفسوں میں جھاڑو دیں, اپنی ان کمزوریوں کو دور کریں جو آنے والوں کے اوپر بعض دفعہ بد اثرات چھوڑ جاتی ہیں, ان کے جذبوں کو بجھا دیا کرتی ہیں. بس اس موقع پر ہم سب ہی مہمان نواز ہیں, جو مہمان ہیں وہ بھی مہمان نواز ہیں, اور جو میزبان ہیں وہ بھی مہمان نواز ہیں, کیونکہ بہت سے اجنبی ایسے بھی آئیں گے جو ان کا جماعت سے تعلق نہیں ہے, اور ان کے لیے پہچاننا بھی ضروری نہیں, پوچھنا بھی ضروری نہیں, وہ سب آپ کے معزز مہمان قوم منکرون بھی ہیں اور ضیوف المکرمین بھی ہیں. ایسے ضیوف ہیں جو مکرم ہیں, یعنی ان کی عزت کی جاتی ہے. بس ہر ایک سے عزت کی نگاہ, ہر ایک پر عزت کی نگاہ ڈالیں, ہر ایک سے محبت سے پیش آئیں, اور اس بڑھتے ہوئے تعلق کے نتیجے میں ایک اور تقاضا ہے جو تباً خود بخود پورا ہوگا, اور وہ یہ ہے کہ خدا کے فضلوں کے نتیجے میں حسد بھی بہت بڑھ رہا ہے, اتنا بڑھ رہا ہے کہ لگتا ہے لوگ اپنے غیظ و غضب کی آگ میں جل کے مر جائیں گے. چنانچہ قرآن کریم میں جو یہ اس مضمون کی یوں فرمایا گیا ہے, غضو موتو بغیظکم, یہی سلسلہ ہے, تو مر جاؤ اپنے غیظ میں. لیکن یہ خدا کی طرف سے ہے ارشاد, یعنی مومن کو یہ سمجھایا گیا ہے کہ تم نہیں مرو گے, ان کے غیظ سے یہ مریں گے, لیکن احتیاطی تدابیر کے متعلق دعائیں سکھا دیں, من شر حاسد اذا حسد. تو اسے از خود جاری ہونے والی ایسی تقدیر نہ سمجھیں جس میں آپ کو زبان ہلانے کی ضرورت نہیں ہے, या दुआओं के जरिए मदद मांगने की जरूरत नहीं है। अब ये देखें कैसा अजीब मजमून है, शर हासिदिन इज़ा हसद। इससे ये पता चलता है कि बाज़ तबीयतें हासिद हुआ करती हैं और हर हासिद तबीयत हर वक्त हसद नहीं कर रही होती। बाद मौके ऐसे आते हैं कि जब हासिद हसद के लिए भड़क उठता है और गैर हासिद हसद नहीं किया करता। तो इंसानों की भी दो किस्में हैं, एक वो हैं जो हासिद हैं और एक हैं जो दूसरों की खुशियों से खुश होते हैं। यही मोमिन है, यही वो सच्चे खुदा के बंदे हैं जिनके लिए आसमान से हकीकत में दायमी बरकतें उतारी जाएंगी। मगर हासिद भी हैं। तो जैसा कि मैंने बयान किया, पहले अपने नफ्स को साफ करना चाहिए। इस जमन में जहां आप लोगों से मिलेंगे वहां नजर भी रखें कहीं कोई हसद जमात को नुकसान पहुंचाने वाला तो नहीं। एक निगरानी की आंख के साथ भी देखें मगर अदब और एहतराम के साथ। शक की नजर और है और एहतियात की नजर और है। आ हजरत सल्लल्लाहु अलैहि वसल्लम से बढ़कर एहतियात की नजर कोई नहीं रखता था और आपसे बढ़कर शक के खिलाफ किसी ने तालीम नहीं दी। एक अजीब हसीन तवाज़ुन है इन दो बातों के दरमियान। तो आपने नाहक बदजनियां तो नहीं करनी मगर एहतियात के वो सारे तकाजे पूरे करने हैं जो आ हजरत सल्लल्लाहु अलैहि वसल्लम ने हमें सिखाए और कुरान करीम की इस आयत ने उनकी तरफ मुतवज्जे करके हमें हमेशा दुआ करते रहने की तरफ हदायत फरमाई। मिन शर हासिदिन इज़ा हसद। और घर साफ करने का जहां तक मज़मून है, अपने दिल को टटोले कि आप कहीं हासिद तो नहीं। हमें भी हासिद मिजाज के लोग हैं, वो जब भी निज़ाम पे तनकीद करते हैं भलाई की खातिर नहीं, हसद की वजह से करते हैं। कोई और आगे बढ़ गया तो उनको आग लग जाती है। और समझते ये हैं कि हम नेक नसीहतें करें और लिखते हैं कि देखें बुरा ना मनाना, हम तो सच्ची बात करेंगे। लेकिन अल्लाह बेहतर जानता है और वो भी अगर चाहें तो पहचान सकते हैं। अपनी जात में डूबकर अगर उसकी जड़ तलाश करें कि कहाँ थी, तो मिन शर हासिदिन इज़ा हसद का मज़मून उनको दिखाई देगा। वो फितरतन हासिद है और ऐसा हसद औरतों में बदकिस्मती से ज़्यादा मिलता है। एमपीए के ताल्लुक में मुझे पता चलता है बाज दफा किसी की बच्चियां ज्यादा आ गई तो उस पर भी हसद शुरू हो गए और ये नसीहतें होती हैं कि बाज लोगों को बार बार ज्यादा नहीं दिखाना चाहिए और इससे लोग बोर होंगे। अब लोगों के नाम लिए और अपने दिल की तकलीफ का इजहार कर दिया। और पर्दे की बात की तो इस वजह से नहीं कि पर्दे की मोहब्बत है, इसलिए कि अगर किसी और की बच्ची से बेहतियाती हो जाए तो यह अब मौका है उसको जख्म पहुंचाने का। आपने उसको मौका दिया, देखें जरा टेलीविजन पे आई थी तो पर्दे की एहतियात ही कोई नहीं थी, सब दुनिया देख रही थी। अब ये बातें अगर दिल के दर्द के साथ मख्फी तौर पर मुझे पहुंचाई जाएं तो मैं इसे यह नहीं कहूंगा कि हादसे देने जा सक। लेकिन अगर औरतों में बैठ के औरतें बातें करें तो इसके सवा उसका कोई नाम नहीं रखा जा सकता कि उमिन शर हासिद नजासत। तो जो खिदमत करने वाले हैं वहां भी वो हासिदीन की निगाह में आ सकते हैं। बाद लोग खिदमत के ऐसे मकाम पे होते हैं ज्यादा कुरूब उनको मिलता है, ज्यादा आगे आते हैं, बाद दूसरे उनके मुतलिक तकलीफ महसूस करते हैं और हासिद की आंत कई तरह से नुकसान पहुंचा दिया करती है। बस अल्लाह की पनाह में आना जरूरी है। जमात के हासिदों से भी बचने की कोशिश करें और मोहब्बत के नतीजे में जब आप कुर्ब हासिल करेंगे तो एहतियात की नज़र को ना भूलें। मोहब्बत की नज़र बाज़ दफ़ा गाफिल भी कर दिया करती है मगर मोमिन गाफिल नहीं हुआ करता। आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम से ज़्यादा मोमिन से और कौन मोहब्बत किया करता था। बिलमोमिन रऊफ़ुर रहीम। लेकिन बारीक से बारीक उनकी फितरत के वो खतरात जो उनके अपने नफ्स के खिलाफ थे उनसे आप आगाह फरमाते थे। वो जानते भी नहीं थे क्योंकि आ हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम फरमाया करते थे कि ये बात यूँ नहीं करनी चाहिए थी, यूँ करनी चाहिए थी। बस ये जलसा भी पहले जलसों की तरह हमारे लिए एक अमूमी आलमी तरबियत के पैगाम भी लाया है, मौके भी लाया है دعائیں کرتے رہیں. اللہ تعالیٰ ہمیں سب تقاضے پورے کرنے کی توفیق بخشے. سب مہمان ہم سے خوش جائیں, ہم مہمانوں سے خوش رہیں. اور اب یہ جلسہ آیا تو گیا, اب اس کے جانے کا خوف دل کو لاحق ہو گیا. میرا بھانجا ببی اس کو کہتے تھے, اس کی بات مجھے ہمیشہ یاد آتی, بہت پیاری لگتی تھی. یہاں انگلستان ہی میں جب وہ بالکل چھوٹا تھا, اس کی والدہ میری ہمشیرہ ہیں میر داؤد سمرہوم کی بیگم, تو وہ ایک خاص کیفیت تھی, وہ مجھے بھی بلا لیا کرتی تھی کہ دیکھ لو اس کو. اب انڈا شروع ہوتے ہی رونے لگ جاتا کہ اچھا نہیں لگ رہا, کیا بات ہے کہ نہیں ختم ہو جائے گا, یعنی ختم بھی نہیں کہہ سکتا تھا, ختم ہو جائے گا. تو اب تو وہی آنسو ہیں جو میری آنکھوں سے گزرنے لگے. جو سایہ تو ہے وہ ختم ہو جائے گا, اللہ خیر و عافیت سے ختم کرے, فرشتوں کی بے شمار رحمتیں نازل فرمائے, اور ان جلسوں میں ہمیشہ ہمیں پہلے سے بڑھ کر خدا کے فرضوں کی زیارت کی توفیق ملے اور اس کے احسانات کا شکر ادا کرنے کی توفیق ملے. الحمدللہ نحمده ونستعینه ونستغفره ونؤمن به ونتوکل علیه ونعوذ باللہ من شرور انفسنا ومن سیئات اعمالنا من یهده اللہ فلا مضل له ومن یضلله فلا هادی له ونشهد ان لا اله الا اللہ وحده لا شريك له ونشهد أن محمدا عبده ورسوله. عباد الله رحمكم الله, إن الله يأمر بالعدل والإحسان وإيتاء ذي القربى وينهى عن الفحشاء والمنكر والبغي يعظكم لعلكم تذكرون. اذكروا الله يذكركم وادعوه يستجب لكم ولذكر الله أكبر.